यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। संवैधानिक परिषदले प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्मालाई सिफारिश गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री तथा संवैधानिक परिषदका अध्यक्ष बालेन्द्र शाहको अध्यक्षतामा हिजो बसेको बैठकले सर्वोच्च अदालतका न्यायाधीश डाक्टर शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको बैठकपछि सभामुख डोल प्रसाद अर्यालले जानकारी दिनुभयो। बैठकमा सभामुख अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतम, प्रतिनिधि सभाका विपक्षी दलका नेता भीष्मराज आङदेम्बे तथा उपसभामुख रूबी कुमारी सहभागी हुनुहुन्थ्यो। सिफारिशप्रति राष्ट्रिय सभाका अध्यक्ष दाहाल र प्रतिपक्षी दलका नेता आङदेम्बेले विमति राख्नु भएको छ। परिषदले सिफारिश गरेको नाम संसदीय सुनवाई समितिले अनुमोदन गरी राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ। नियुक्तिपछि डाक्टर शर्मा 33 प्रधान न्यायाधीश बन्नुहुनेछ। यसअघि न्याय परिषदले प्रधान न्यायाधीश नियुक्तिका लागि 6 न्यायाधीशको नाम संवैधानिक परिषदमा सिफारिश गरेको थियो। 2027 असार 4 गते पर्साको वीरगंजमा जन्मनुभएका डाक्टर शर्मा 2076 वैशाख 6 गते सर्वोच्च अदालतको न्यायाधीश बन्नुभएको थियो। उहाँले नेपाल ल क्याम्पसबाट बीएल र भारतको पुणे विश्वविद्यालयबाट एलएलएम गर्नुभएको छ। प्रधान न्यायाधीशमा सिफारिश हुनुभएका डाक्टर शर्माले त्रिभुवन विश्वविद्यालयबाट श्रम कानूनमा विद्यावारिधि गर्नुभएको छ। न्यायको क्षेत्रमा कानून व्यवसायीबाट प्रवेश गर्नुभएका डाक्टर शर्माले 2070 साल जेठ 27 2072 मक्सिर 26 उच्च अदालतको अतिरिक्त न्यायाधीश भएर काम गर्नुभएको थियो। संघीय संसद सुनवाई समितिको हिजोको बैठकले बैठक सञ्चालन सम्बन्धी कार्यविधि तय गरेको छ। संवैधानिक परिषदले भावी प्रधान न्यायाधीशमा डाक्टर मनोज शर्माको नाम सिफारिश गरेसँगै समितिले त्यसबारे औपचारिक पत्र प्राप्त भएपछि सुनवाई प्रक्रिया आरम्भ गर्नेछ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त समितिका रूपमा रहेको यो समितिको पहिलो बैठकले सभापतिमा बोधनारायण श्रेष्ठलाई चयन गरेपछि कार्यसूचीगत रूपमा पहिलो पटक हिजो बैठक बसेको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार गरेको आरोपमा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की सहित 14 विरूद्ध 3.62 अर्ब रूपियाँ भन्दा बढ़ी बिगो माग दावी गरी मुद्दा दायर गरेको छ। आयोगले विमानस्थल निर्माणका क्रममा मूल सम्झौताको प्रावधान विपरीत ठेकेदार कम्पनीलाई कर छूट दिएर आर्थिक अनियमितता गरेको आरोपमा हिजो विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिनुभयो। आयोगले तत्कालीन अर्थमन्त्री कार्कीसहित तत्कालीन सचिवहरू शंकर प्रसाद अधिकारी र महेश्वर न्यौपाने, तत्कालीन सहसचिवहरू सुरेश आचार्य, डुण्डुराज घिमिरे र केवल भण्डारी विरूद्ध 3.62.5,22,000 रूपियाँ बिगो माग दावी गर्दै मुद्दा दायर गरेको हो। यस्तै नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक संजीव गौतम र निवर्तमान महानिर्देशक प्रदीप अधिकारी, उपसचिव युवराज पाण्डे, शाखा अधिकृत उर्मिला भण्डारी, इन्जिनियर योगेश अर्याल विरूद्ध सोही रकम बराबरको बिगो माग दावी गरी मुद्दा दायर गरेको छ। आयोगले चिनिया कम्पनी सीएएमसी त्यसका अध्यक्ष र परियोजना व्यवस्थापक अनि कम्पनी व्यवस्थापक विरूद्ध समेत मुद्दा दायर गरेको जनाएको छ। बाढ़ीले अवरूद्ध बीपी राजमार्ग 3 खुलेको छ। अस्थायी डाइभर्सन बनाएर यो मार्गमा हिजो बिहानदेखि सवारी आवागमन खुलेको हो। जिल्ला प्रहरी कार्यालय काभ्रेले वर्षा जारी रहेकाले अत्यावश्यक बाहेक यो मार्गबाट यात्रा नगर्न सम्बद्ध सबैमा अनुरोध गरेको छ। गत सोमबारको वर्षासँगै रोशी खोलामा आएको बाढ़ीले बाटो बन्द भएको थियो। प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सदस्यहरूले लिपुलेखबारे भारत तथा चीन सरकारले नेपाल सरकारका तर्फबाट हालै पठाइएको कूटनीतिक नोटलाई सकारात्मक कदमका रूपमा लिएको धारणा राख्नु भएको छ। समितिको हिजो बसेको बैठकमा सदस्यहरूले भारत र चीन दुवै छिमेकीसँगको सम्बन्धलाई सन्तुलित तुल्याउँदै अतिक्रमणमा परेको नेपाली भूमि फिर्ता ल्याउन प्रभावकारी कूटनीतिक पहल आवश्यक रहेको बताउनुभयो। समितिका सदस्यहरूले नेपालको भूमि फिर्ता ल्याउन उच्चस्तरीय संयन्त्र गठन गरी प्रभावकारी कूटनीतिक प्रयास गर्नुपर्नेमा जोड़ दिँदै व्यापार, पारवहन र सीमालाई सुव्यवस्थित गर्न सुझाव दिनुभयो। बैठकमा समितिकी सभापति सुम्निमा उदासले समितिको कार्यक्षेत्र र आगामी कार्यदिशाबारे जानकारी गराउनु भएको थियो। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले वैदेशिक रोजगारबाट हुने ठगी नियन्त्रण गर्न डिजिटलाइजेशन प्रक्रिया शुरू गरेको बताउनु भएको छ। प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको हिजोको बैठकमा मन्त्री यादवले आफू मन्त्री भएता 25 दिनभित्रमा वैदेशिक रोजगार विभागमा परेका 40,000 मुद्दा मध्ये 13,000 मुद्दालाई डिजिटलाइजेशन गर्ने तयारी गरेको बताउनुभयो। मन्त्री यादवले आगामी साताभित्र सबै स्थानीय तहमै श्रम स्वीकृति दिने व्यवस्था गरिने पनि जानकारी दिनुभयो। त्यस्तै वैदेशिक रोजगारसँग सम्बन्धित समस्या हेलो सरकारबाट र व्हाट्सएपबाट आएको गुनासाका आधारमा मन्त्रालयले 25 दिनभित्र 178 जनालाई उद्धार गरेको पनि मन्त्री यादवले जानकारी दिनुभयो। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठूलो रकम ठगी गरेको अभियोगमा प्रहरीले 5 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरीका 32 वर्षीय रामकुमार तामाङले जापान पठाइदिन्छु भन्दै एकजनाबाट 11,55,000, दाङका 31 वर्षीय प्रकाश केसीले अमेरिका पठाइदिन्छु भन्दै 12 जनाबाट 93 लाख, काभ्रेका 33 वर्षीय डिल्लीमान तामाङले 2 जनाबाट 14,75,000 रूपियाँ ठगेको आरोपमा पक्राउ परेको प्रहरीले जनाएको छ। यस्तै पाँच थरका 47 वर्षीय श्रीहाङले दक्षिण कोरिया पठाइदिन्छु भन्दै 1 जनाबाट 12,25,000 र स्याङजाका 28 वर्षीय नमूना भण्डारीले मकाउ पठाइदिन्छु भन्दै 3 जना पीड़ितहरूबाट 5,50,000 रूपियाँ ठगेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको राष्ट्रिय पत्रकारिता पुरस्कार एवं वरिष्ठ पत्रकार सम्मानबाट विभिन्न व्यक्तित्वहरूलाई हिजो पुरस्कृत एवं सम्मान गर्नुभयो। राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहका बीच राष्ट्रपति पौडेलले यस वर्षको वरिष्ठ पत्रकार सम्मानबाट वरिष्ठ पत्रकार चन्द्रकिशोर झा र नम्रता शर्मालाई जनै 2 लाख रूपियाँ नगदसहित सम्मान गर्नुभयो। त्यस्तै राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकारहरू उमेश श्रेष्ठ, भोला कुमार पासवान र रूपा गहतराजलाई जनै 2 लाख रूपियाँका दरले पुरस्कृत गर्नुभयो। कार्यक्रममा राष्ट्रपति पौडेलले नेपालका हरेक राजनैतिक परिवर्तनमा पत्रकारको अहम भूमिका रहँदै आएको बताउनुभयो। कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले सरकार स्वतन्त्र प्रेसको पक्षमा रहेको बताउँदै स्वतन्त्र, निष्पक्ष र मर्यादित पत्रकारिता आजको आवश्यकता भएको बताउनुभयो। नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष दीपक आचार्यले वर्तमान सरकारप्रति सबैको अपेक्षा रहेको भए पनि सूचनाको पहुँचमा भने कमी आएको बताउनुभयो। त्यस्तै राष्ट्रिय पत्रकारिता दिवस एवं गोर्खापत्र प्रकाशनको 126 वर्ष प्रवेशका अवसरमा हिजो काठमाडौँमा आयोजित कार्यक्रममा संचार मन्त्री डाक्टर तिमिल सिन्हाले सूचना प्रविधिको तीव्र विकास र डिजिटल मीडियाको बढ़दो प्रभावसँगै संचार माध्यमले नागरिकको आवाज र सामाजिक हितलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताउनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका महासचिव मोहम्मद गोलाम सरवारले हिजो शिष्टाचार भेट गर्नुभएको छ। परराष्ट्र मन्त्रालयमा भएको भेटमा उहाँहरूबीच क्षेत्रीय सहयोग सुदृढ तुल्याउने बारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यस्तै परराष्ट्र मन्त्री खनालसँग दक्षिण एसियाका लागि युनिसेफका क्षेत्रीय निर्देशक सञ्जय विजय सेकाराले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। हिजो भएको भेटमा उहाँहरूबीच बाल कल्याण, स्वास्थ्य, शिक्षा तथा खानेपानी, सरसफाई लगायतका विभिन्न क्षेत्रमा नेपाल र युनिसेफ बीच जारी सहकार्य सम्बन्धी विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीसँग नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेन्जोले भेटवार्ता गर्नुभएको छ। सिंहदरबार स्थित मन्त्रालयमा हिजो भएको भेटमा उहाँहरूबीच महिला सशक्तिकरण, बाल अधिकार संरक्षण, लैंगिक समानता, अपाङ्गता भएका व्यक्तिको अधिकार, ज्येष्ठ नागरिकको सम्मानजनक हेरचाह तथा सामाजिक समावेशीकरणका विषयमा छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ। युवाहरूलाई स्वरोजगार र उद्यमशील बनाउन सरकारले दिने सहुलियत कर्जाका लागि 3,103 स्टार्टअप परियोजनाहरू प्रारम्भिक छनौटमा परेका छन्। नेपाल सरकार र औद्योगिक विकास प्रतिष्ठानले यस वर्षको स्टार्टअप कर्जा प्रवाहका लागि 3,103 स्टार्टअप परियोजनालाई प्रारम्भिक छनौट गरेको हो। यस वर्षका लागि प्रतिष्ठानमा 10,000 भन्दा बढ़ी स्टार्टअपहरूले सहुलियत कर्जाका लागि आवेदन दिएका थिए। अन्तर्राष्ट्रिय मुद्रा कोषको कार्यकारी बोर्डले नेपालका लागि विस्तारित कर्जा सुविधा कार्यक्रमको अवधि थप 2 महिना लम्ब्याउने निर्णय गरेको छ। आईएमएफले बुधबार जारी गरेको विज्ञप्ति अनुसार सो कार्यक्रम अब सन् 2026 जुलाई 11 सम्म कायम रहनेछ। र काठमाडौँ उपत्यकामा बढ़दो सवारी चापसँगै दुर्घटनाका घटना नियन्त्रण गर्न ट्राफिक प्रहरीले चेक जाँचमा कड़ाई गरेको छ। उपत्यकाका मुख्य सड़क चोक तथा उपत्यका भित्र नै प्रमुख नाका नागढुङ्गा लगायतका क्षेत्रमा विशेष ट्राफिक चेक जाँच अभियान सञ्चालन गरिएको हो। उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरणलाई प्राथमिकतामा राख्दै यात्रुवाहक तथा मालवाहक सवारी साधनमाथि विशेष निगरानी बढ़ाएको हो। 6 बजेको समाचार यही सकिन्छ। अब यसपछि अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।